चले देखते हैं अब हम ये अहम आयात जो तीन आ रही हैं आगे 151 से 153 तक की ये तीन आयतें बेहद अहम हैं। इनकी अहमियत का अंदाज़ा इस बात से करें कि अब्दुल्ला बिन मसूद नकल करते हैं, उन्होंने फरमाया कि जो शख्स आप सल्लल्लाहु अलैहि वसल्लम का ऐसा वसीयतनामा देखना चाहे जिस पर आप सल्लल्लाहु अलैहि वसल्लम की मोहर लगी हो तो वो इन आयतों को पढ़ लें। इन में वो वसीयत मौजूद है जो आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला के हुक्म से उम्मत को दी। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को खिताब करके फरमाया कि कौन है जो मुझसे तीन आयतों पर बैत कर ले, यानी इन तीन आयतों को पूरा करने का ज़िम्मा ले ले। तो फरमाया ये तीन आयतें तिलावत फरमा के कि जो शख्स इस बैत को पूरा करेगा तो उसका अजर अल्लाह के ज़िम्मे है। यानी ये इतनी अहम बात है कि अल्लाह ताला के ज़िम्मे है उसका अजर, अल्लाह ताला उसको निजात देगा फिर आग से, कि जो इन आयतों को अपनी ज़िंदगी में शामिल कर लेगा, इस पे बैत कर लेगा। और ये वो आयात हैं जिनको आप कह सकते हैं कि तौरात में भी जो 10 कमेंडमेंट्स आई हैं वो भी ऑलमोस्ट इससे मिलती जुलती हैं। और इसी तरह तमाम अंबिया ने ये जो बातें इन तीन आयतों में आई हैं इनको अपनी उम्मत को वसीयत किया, अपनी उम्मत को इन्हीं चीज़ों का हुक्म दिया। तो ये सारे ही नबियों की तालीम थी, ये सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम की नहीं है। और आप देखते हैं सूरह बकरा में भी हम पढ़ आए हैं, सूरह निसा में भी अल्लाह ताला ने इन्हीं चीज़ों की ताकीद फरमाई है, सूरह इसरा में भी आगे आप जाके देखेंगे। तो सूरह बकरा में तो आप देखेंगे कि बनी इसराइल को भी इन्हीं चीज़ों का हुक्म दिया गया था, उन्होंने इस मीसाक को तोड़ दिया, उसके ऊपर आप देख सकते हैं कितना अल्लाह ताला ने उनके ऊपर गुस्से का इजहार फरमाया। अब इन तीन आयतों में, बल्कि पहली दो को ही कह लें, पहली जो दो आयतें ना 151 और 152, इन में अल्लाह ताला ने 9 चीज़ों की हुरमत बयान फरमाई है, और इनकी जो ऑपोजिट हैं वो समझ लें आपके ऊपर फ़र्ज हैं। वो 9 चीज़ें क्या हैं? अल्लाह का किसी को शरीक नहीं ठहराना, फिर माँ बाप के साथ नेक सलूक ना करना, फिर औलाद को कत्ल करना, फिर बेहयाई के काम करना, नाहक कत्ल करना, यतीम के माल में तसरुफ करना, नाप तोल में कमी बेशी करना, नाहक बात करना, और अल्लाह ताला से किए हुए अहद को पूरा ना करना। तो ये 9 काम हैं जो अल्लाह ताला ने इन दो आयतों में बयान फरमाए हैं कि इन की खिलाफ करना है, यानी कि ऑपोजिट करना। तो देखते हैं इन आयात को। सबसे पहली आयत आप देखें, अब आप ये सोच के इन आयात को पढ़िएगा कि ये आप सल्लल्लाहु अलैहि वसल्लम का वसीयत नामा मैं पढ़ रही हूँ। कुल, कह दीजिए ए नबी, आप इनसे कह दें क्या, तालो, आओ। तालो का ये जो लफ्ज़ है ना, ये उस वक़्त बोला जाता है जब कोई बुलंदी पे खड़ा हो और नीचे वाले को अपने पास बुलाए। इसमें किस बात का इशारा है कि जो इस दावत को कबूल करेगा वो बुलंदी पे चला जाएगा, वो उसके मकाम बढ़ जाएंगे। तालो मा अतलू मा हराम रब्बुकुम अलैकुम, मैं तुम्हें पढ़ के सुनाऊं जो हराम किया है तुम्हारे रब ने तुम पर। इससे पहले आप पढ़ चुके हैं कि मुशरिकीन मक्का ने खुद ही कुछ चीज़ों को हराम कर लिया हुआ था, कहीं बहीरा, कहीं साहिबा, कहीं ये। तो अल्लाह ताला ने बताया कि नहीं, जिन चीज़ों को तुमने हराम किया वो नहीं, अल्लाह ने ये चीज़ें हराम की हैं, ये इनको बता दीजिए। जिसमें सबसे पहली चीज़ क्या है, जिसका हक सबसे बड़ा है, उसके हक में डंडी मार देना, वो है शिर्क। तो पहली चीज़ अल्लाह तुशरिकू बिही शैआ, कि अल्लाह ताला के साथ किसी चीज़ को भी शरीक ना करो। यानी सबसे पहला हराम काम क्या है, शिर्क, किसी को अल्लाह का पार्टनर समझना। मुशरिकीन मक्का ने तो बुतों को अल्लाह ताला के बराबर करार दे दिया, यहूद नसारा ने अंबिया को खुदा का बेटा कह दिया, लेकिन इसके अलावा भी शिर्क है। इसके अलावा शिर्क वो ये है कि किसी हस्ती को भी,
چاہے وہ نبی ہیں، چاہے وہ اولیاء اللہ ہیں، چاہے وہ کوئی بھی نیک ہستی ہے، اس کو اللہ تعالیٰ کی جو علم ہے یا قدرت ہے یا اس کی جو صفات ہیں اس میں اس کے برابر ٹھہرا دینا کہ اللہ تعالیٰ کو تو یہ قدرت ہے مگر فلاں ہستی کو بھی ہے، اللہ تعالیٰ کے پاس تو یہ علم ہے مگر فلاں کے پاس بھی ہے، اللہ تعالیٰ تو یہ کر سکتا ہے مگر فلاں بھی کر سکتا ہے، یہ شرک ہے۔ اور آپ کو پتہ ہے یہاں پہ شیئن کا لفظ آیا، یعنی کسی چیز کو بھی، چاہے وہ شرکی تو کئی اقسام ہے نا، شرک جلی بھی ہے، شرک خرفی بھی ہے۔ شرک جلی کو تو سب جانتے ہیں کہ غیر اللہ کو عبادت میں، اطاعت میں، اللہ تعالیٰ کی صفات میں اللہ کے برابر کر دینا۔ اب شرک خفی کیا ہے؟ شرک خفی یہ ہوتا ہے کہ انسان کسی بھی حصی چیز کو، مثلا اپنا کاروبار ہے یا کہ کوئی بھی نفع نقصان اس کا ہوتا ہے، اس میں یہ عقیدہ رکھے کہ کوئی اور ہے جو مجھے یہ پہنچا سکتا ہے۔ بیمار ہے مثلا، تو انسان کا یہ عقیدہ ہو کہ کہیں سے مجھے یہاں سے بھی شفا مل سکتی ہے، ٹھیک ہے۔ آج انسان نے اپنے آپ کو بھی خدا بنایا ہوا، وہ بھی خود اپنے نظریات کو، اپنے خیالات کو خدا کے برابر ٹھہرائے ہوئے۔ اب یہ دیکھ لیں، شرک خفی کی ایک صورت یہ دیکھ لیں کہ انسان چاہے دین کا کام ہی کیوں نہیں کر رہا، دنیا کا کام ہے، دین کا کام ہے، بات یہ نہیں ہے کہ آپ کام کیا کر رہے ہیں، بات یہ ہے کہ کس کے لیے کر رہے ہیں۔ جو عمل بھی کر رہے ہیں چاہے دین کا ہے، وہ کس کے لیے کر رہے ہیں؟ وہ شہرت کے لیے کر رہے ہیں، وہ پیسے کے لیے کر رہے ہیں، لوگوں کی نظروں میں جج جانے کے لیے کر رہے ہیں۔ سوال یہ ہے، یہاں پہ شرک آتا ہے، فرق یہاں سے پڑتا ہے۔ اب دیکھنے میں دین کے کام بڑے پیارے ہیں، بڑے ہی خوبصورت ہیں، بڑے نیکی کے ہیں، بہت یہ اللہ والے ہیں، لیکن مقصد کیا ہے؟ اسی طرح ایک طرف ہو سکتا ہے دنیا کا کوئی کام لگ رہا ہے، لیکن اس کا مقصد کیا ہے؟ کس کو راضی کرنا ہے؟ تو یہاں آ کے فرق پڑتا ہے، یہیں پہ آ کے شرک خفی ہو جاتا ہے، ریاکاری، دوسروں کو دکھانے کے لیے، صدقہ خیرات کرنا ناموری کے لیے۔ تو یعنی انسان نفع نقصان کا مالک کسی غیر اللہ کو قرار دے دے، یہ بھی ایک چھپا ہوا شرک ہے۔ یہاں سے بھی مجھے کوئی فائدہ مل سکتا ہے، یہاں سے میری نیک نامی ہو سکتی، یہاں سے مجھے عزتیں مل سکتی، یا انسان یہ سمجھے مجھے فلاں نے کچھ بخشا ہے یا فلاں نے میرا نقصان کیا۔ نہیں، کہیں کوئی بخش نہیں سکتا آپ کو کوئی چیز جب تک اللہ نہ چاہے، کہیں کوئی نقصان نہیں کر سکتا جب تک اللہ نہ چاہے۔ کسی نے آپ کو دیا ہے تو وہ اس لیے دیا ہے کہ اللہ تعالیٰ نے اس کو دلایا ہے، وہ ہاتھ انسان کا لگ رہا ہے لیکن پیچھے اللہ کی طاقت ہے۔ کسی نے آپ سے چھین لیا تو اس کے پیچھے بھی اللہ ہے۔ ورنہ دیکھیں حدیث ہم پڑھ چکے ہیں کہ اگر ساری دنیا کے جن و انس مل کے بھی تم کو کوئی ایسا نفع پہنچانا چاہیں جو اللہ نے تمہارے لیے مقدر میں نہیں لکھا، تو مجال نہیں ہے کہ پہنچا سکے۔ اسی طرح اگر ساری دنیا کے جن و انس مل کے تم کو کوئی نقصان پہنچانا چاہیں تو اللہ تعالیٰ نے نہیں اگر لکھا ہوا تو وہ کبھی نہیں کر سکتے۔ تو شرک صرف یہ نہیں ہوتا کہ بتوں کو پوجا پاٹ شروع کر دیا ہے، یا بھائی انہوں نے اللہ کا بیٹا بنا لیا کسی کو، یا کچھ کر دیا تو یہ شرک ہے بس، اب ہم تو کوئی شرک نہیں کرتے۔ لیکن اگر ہم ان چیزوں میں ملوث ہیں کہ ہم نفع نقصان کے مالک کسی کو سمجھتے ہیں، ہم بیماری اور صحت کے لیے کسی کو سمجھتے ہیں کہ یہ بھی اس پہ قدرت رکھتا ہے، ہم اپنے رزق روٹی کے لیے کسی کو سمجھتے ہیں کہ یہاں سے مجھے ملے گا، یہ راضی ہوں گے تو مجھے رزق دیں گے، تو یہ بھی ایک شرک ہے۔ تو اس لیے شرک کی بہت ساری اقسام ہیں، یاد رکھیے۔ شرک جو ہے نا یہ اتنا خطرناک ہے کہ اس کے ساتھ کیا ہوا سارا عمل پانی میں بہ جاتا ہے، ضائع ہو جاتا ہے، کوئی عمل قبول نہیں، کوئی نیکی قبول نہیں۔ یہ اتنی زہر چیز ہے، سمجھ لیں کہ آپ نے کسی چیز میں زہر شامل کر دیا تو وہ کتنی عمدہ ڈش کیوں نہ ہو، وہ خراب ہے۔ تو شرک ایسا گناہ ہے، اللہ تعالیٰ نے بتا دیا ہے کہ وہ میں نے معاف نہیں کرنا، اگر کوئی اس کے اوپر مر جائے گا تو کبھی اس کی بخشش نہیں ہو سکتی۔ اور یہ خطرناک اس لیے کہ چونٹی کی چال کی طرح کریپ ان کرتا ہے، ایسے سرایت کرتا ہے۔ چونٹی بھی غیر محسوس طریقے سے آتی ہے نا، पता भी नहीं चलता, बाज़ दफ़ा इंसान के ऊपर चल रही होती है उसको पता ही नहीं होता मेरे ऊपर चींटी चढ़ी हुई है। इसी तरह शिर्क है, इतना छुप के आता है इंसान के अंदर, ऐसे सराहियत करता है इंसान को पता ही नहीं चलता। इसीलिए शिर्क के मामले में बहुत मोहतात होना चाहिए। आज तक याद रखें कि दुनिया में जितने शिर्क हुए, कभी किसी ने अल्लाह की ज़ात में शिर्क नहीं किया, यानी किसी ने ये नहीं कहा कि अल्लाह ताला की ज़ात ही नहीं है, अल्लाह ताला है ही नहीं। सब ही मानते हैं कि हाँ एक खुदा है, जो कहते हैं उसका बेटा है वो भी कहते हैं एक बड़ा है उससे, वो बाप जो है ना उसकी अथॉरिटी है। मुशरिकीन मक्का भी अल्लाह ताला को मानते थे। जब कुरान खुद कहता है कि जब उनसे पूछा जाता था कि कौन रिस्क देता है, कौन बारिश करता है, कौन ज़मीन व आसमान का मालिक है, क्या तो इनसे पूछो तो वो ज़रूर कहेंगे अल्लाह। यानी अल्लाह को तो ताला को जानते थे, पहचानते थे, उसका नाम लेते थे, उसकी सिफात को भी मानते थे कि वो देने वाला है। मगर मसला फिर कहाँ आता है? क्यों आप सल्लल्लाहु अलैहि वसल्लम खड़े हुए उनके आगे, क्यों उनको बाज किया, किस शिर्क से बाज करते थे? मसला यहाँ आता है कि जब इबादत का मामला आता है तो फिर वो साथ किसी और को शरीक कर लेते हैं। लिहाजा इबादत की जितने भी मरासिम हैं, जितने रिचुअल्स हैं ना इबादत के, चाहे वो सजदा है, चाहे वो दुआएं मांगना है, चाहे वो किसी के आगे मतलब हाथ बांधना है, रुकू की पोजीशन में जाना है, किसी के लिए नमाज पढ़ना है, कुर्बानी करना, ये सारी इबादत की किस्में हैं ना, वो अल्लाह के सिवा किसी के लिए नहीं होनी चाहिए। वो जो सिर्फ़ अल्लाह के लायक हैं उसी के लायक शान है, मखलूक में किसी और के लिए वो अगर कोई करेगा तो वो शिर्क फिल इबादा है। इसीलिए तो कुरान कहता है ना फअन्ना युफकून, फिर तुम किधर फेरे जाते हो जब तुम मानते भी हो एक खुदा है, जब तुम मानते भी हो ज़मीन आसमान उसने बनाया, मुझे उसने पैदा किया है, ज़िंदगी मौत का मालिक है, तो जब इबादत करने लगते हो फिर तुम्हें क्या हो जाता है? तो एक तो इबादत के मरासिम सिवाय अल्लाह के किसी और के लिए नहीं रवा रखने, दूसरे दुआएं करते रहना सारी ज़िंदगी कि अल्लाह ताला हमें शिर्क से बचाए। और दुआ क्या है, लिख लें आप, अल्लाहुम्मा इन्नी आऊदु बिका, ए अल्लाह मैं तेरी पनाह में आती हूँ, किससे, मिन अन उशरिका बिका शैआ, कि मैं तेरे साथ किसी को शरीक करूँ, आलमू मैं उसको जानती हूँ, अस्तग़फिरुका और मैं इस्तग़फार करती हूँ, मैं बख्शिश चाहती हूँ, लिमा ला आलम, जिसको मैं नहीं जानती, ऐसा कोई अगर मैंने शिर्क कर दिया जिसको मैं नहीं जानती, अल्लाह ताला उससे मैं बख्शिश मांगती हूँ। तो शिर्क जैसे कभी अमल को सबसे पहले कहा गया कि वो हराम है। वह बिलवालिदैन एहसाना, और वालदैन के साथ एहसान करो। यानी एहसान में क्या है कि अल्लाह ताला के हक़ के बाद आप देखें फ़ौरन वालदैन का हक़ आ गया। एहसान में क्या बात होती है, एहसान गिन गिन के नहीं दिया जाता, इन्होंने मेरे साथ क्या किया, मैंने इनके साथ क्या करना है, ये वन वे ट्रैफिक का नाम है, कैलकुलेटर इसमें नहीं यूज़ होगा। मुझे ये जब मैं बचपन में थी मुझे पूछते नहीं थे, इन्होंने तो जायदाद सारे बहन भाइयों के नाम कर दी, मुझे तो कुछ दिया नहीं, अब मैं रह गई उनकी खिदमत करने के लिए, और ये तो मुझे मेरी परवाह नहीं करते थे, इन्होंने मुझसे कभी प्यार नहीं किया, दूसरे भाई को प्यार करते थे, उस बहन को प्यार करते थे, मैं इनको नहीं पूछती। नहीं, अगर इस कैलकुलेशन में पड़ गए ना कि इन्होंने क्या किया तो मैंने क्या किया, एक ने मुझे कहा कि हमारे वालदैन ने तो हमें कभी सैर नहीं कराई, बचपन में हमें तो सैरों पे लेके नहीं जाते थे, मैं क्यों अब इनको सैर कराऊं? तो देखें ये टिट फॉर टैट नहीं है, ये ऐसे नहीं है कि उन्होंने क्या किया तो मैं उसको पहले नापूं तोलूं और उसके बाद फिर मैं उसका जवाब दूं। नहीं, यहां पे गिव एंड टेक नहीं, वालदैन के साथ एहसान ही करना है, उनके आगे झुके ही रहना, उनकी फरमाबरदारी करनी है। हाँ ये है कि वो अल्लाह ताला के किसी हक को कम करने की कोशिश करें, अल्लाह की नाफरमानी का हुक्म दे, उसके साथ शिर्क करने का हुक्म दे, तो फिर नहीं मानना, लेकिन उनके साथ अदल नहीं है, उनके साथ एहसान है। और एहसान में क्या होता है, देते ही जाओ, देते ही जाओ और देते जाओ। हदीस में आता है एक आदमी आप सल्लल्लाहु अलैहि वसल्लम के पास आया कि मेरा जो माल है, उसने कहा मेरे बच्चे भी हैं, छोटे छोटे बच्चे ही हैं, लेकिन जो मेरा माल है मुझे बताएं मेरे वालिद का इसमें कितना हिस्सा है, वो मेरा माल ले लेता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, उसने सोचा होगा कह देंगे कि 10% है, 20% है, 50% है, चलो इतना। आपने क्या फरमाया, तू और तेरा माल तेरे बाप का है, यानी तू तो खुद उसका है, उसकी मिल्कियत है, तो तेरा माल भी उसकी मिल्कियत है, तो तू किस बात का सवाल करता है कि मैं कितने दूँ, या मेरे माल में उसका कितना हिस्सा है, या वो मेरे माल में से ले लेता है। इतना बड़ा हक है वालदैन का। اللہ اکبر. ولا تقتلوا اولادکم من املاک, اور نہ تم قتل کرو اپنی اولاد کو کس وجہ سے, من املاک, تنگ دستی کی وجہ سے. آگے آپ دیکھیں گے سورہ بنی اسرائیل میں من خشیت املاک کے لفظ آتا ہے کہ مفلسی کے ڈر سے مت قتل کرو. تو یعنی اولاد کو بھی اللہ تعالیٰ نے حق دلایا. جہاں پہ والدین کے حقوق کی بات آئی نا, بعض بچے پوچھتے ہیں کیا قرآن میں والدین کا حق کا بہت بات کی جاتی ہے, کیا بچوں کے حق کی کوئی بات نہیں ہے؟ تو یہ دیکھیں, سب سے پہلے جینے کا حق ان کو اللہ تعالیٰ دیتا ہے کہ کسی والدین کو, چاہے وہ والدین ہے چاہے کسی ماں نے اپنے پیٹ سے پیدا کیا ہوا ہے, اس کو یہ حق حاصل نہیں کہ وہ اس کو قتل کر دے, وہ اس کو مار دے فار اینی ریزن. اور اس زمانے کے اندر تو بہت ہوتا تھا یہ کہ لڑکیوں کو زندہ درگور کر دیتے تھے, بچوں کو اس لیے مار دیتے تھے کہ یہ ہمارے ساتھ نہ کھائیں. اور آج بھی یہ ہے کہ بعض دفعہ آپ دیکھیں کہ خودکشیاں کیا ہوتی ہیں, کہ غربت کی وجہ سے انہوں نے بچوں کو پہلے مار دیا پھر اس کے بعد خودکشی کر لی. یعنی یہ اتنا سخت بڑا گناہ ہے, یہ اب جن چیزوں سے منع کیا جا رہا ہے نا, یہ بہت بڑے بڑے گناہ ہیں جن سے منع کیا جا رہا ہے. تو تم مت ان کو قتل کرو. کیوں؟ نحنو نرزقکم و ایاہم, ہم ہی ان کو بھی رزق دینے والے ہیں, تمہیں بھی ہم نے ہی کھلانا ہے, ان کو بھی ہم نے ہی کھلانا. یہ کب سے ہو گئے ہم نے فیصلے کر لیا کہ ہم بچوں کو کھلاتے ہیں؟ اللہ دیتا ہے, اللہ نے رزق کا ذمہ لیا ہوا ہے. گویا اگر کوئی کہتا ہے نا کہ ہمیں تو ڈر ہے, پھر بھائی کھائیں گے کہاں سے, دو بچے ہی اچھے, ہم دو ہمارے دو, اس طرح کے کئی نعرے ہیں نا, تو یہی ٹھیک ہے کہ دو ہوں گے تو ٹھیک ہے, اگر دو کی جگہ چار ہو گئے تو کیا ہوگا, ہمارا تو گھر چھوٹا پڑ جائے گا, ہائے کھلائیں گے کدھر سے, پلائیں گے کدھر سے, اسکول کی فیسیں کدھر سے دیں گے, مہنگائی تو بہت ہے یہ. تو آپ نے کیا سوچ لیا, ایک سوال کا جواب دیجئے, آپ نے کیا سوچ لیا کہ اللہ تعالیٰ نے بس پیدا کرنے کا ذمہ لیا, رزق آپ کے اوپر کیا چھوڑ دیا کہ آپ پلاننگ کیجئے رزق کی؟ ہمارے پر چھوڑا ہمارا رزق, ہم اپنا رزق لے کر آتے ہیں دنیا میں. ہر بچہ جو پیدا ہوتا ہے وہ اپنا رزق لاتا ہے, ماں کے پیٹ میں ہی فرشتہ اس کا رزق لکھ دیتا ہے. تو ماں باپ کو کوئی حق نہیں, ان کے میں سے نہیں اس نے کھانا, اللہ تعالیٰ نے والدین کے رزق میں اس کا رزق رکھ دینا. جو آپ اپنے بچوں کو کھلاتے ہیں کوئی احسان نہیں ہے, آپ کے رزق میں اللہ نے ان کا رزق رکھ دیا. لہٰذا اس چیز کی وجہ سے اگر کوئی سوچتا ہے, چاہے کوئی فیملی پلاننگ کرتا ہے یا کوئی اپنے یعنی ایسا کچھ کرتا ہے کہ بچہ ضائع کرا دیتا ہے یا بچہ پیدا ہونے کے بعد اس کو مار دیتا ہے, کہ کدھر سے کھلائیں گے بھائی, ان کی آگے پڑھائیاں کدھر سے کرائیں گے ہم, کیا ان کو آگے ہم دیں گے, تو لہٰذا ان کو ختم ہی کر دو. تو یہ ایسا انسان سمجھ لیں کہ اللہ تعالیٰ کے رازق ہونے پر ایمان نہیں رکھتا, پھر اس کو یہ ایمان نہیں ہے, تبھی تو وہ خود کیلکولیشن کر رہا ہے. اور یہ ویسٹ والوں نے, یہ ایک بندہ تھا 19th century میں, وہ اس بندے نے 1820 میں ایک موومنٹ چلائی, آبادی کم ہونی چاہیے, اس پہ اس نے کہا جی اتنے بچے مثلا دو ہیں تو دو سے چار, چار سے آٹھ اور آٹھ سے آگے 16 ہوں گے, مگر وسائل تو اس لحاظ سے نہیں بڑھ رہے نا, ایک سے دو ہوگا وسائل میں تو یہ دو سے تین ہوگا, وہ تو اس ریشو سے نہیں بڑھ رہے, لہٰذا آبادی کو کم کرو ورنہ تو کھائیں گے کہاں سے. لیکن خود سوچیں کہ پھر ویسٹ نے ہی اس کا کہہ دیا کہ اس کی تھیوری تو بالکل فیل ہو گئی, اس لیے کہ آج تک اس کی کیلکولیشن کے مطابق تو سب کو بھوکے مر جانا چاہیے تھا, مگر دنیا کی آبادی بڑھتی جا رہی ہے لیکن ان کو کھانے کو مل رہا ہے. جب پاکستان وجود میں آیا لوگ کتنے لوٹے پوٹے آئے تھے, آپ بتائیں اس کے بعد سے آبادی کتنی بڑھی, کتنی گنا بڑھ گئی, لاکھوں لوگ تھے آج کروڑوں ہیں. تو اب بتائیں کہ وہ کتنی ریشو سے آبادی بڑھی, لیکن سبھی کھا رہے ہیں نا, اس سے بہتر ہی حال میں ہیں جو پارٹیشن کے وقت تھا, اس سے زیادہ ہی بہتر ان کی حالات ہیں آج. تو انسان اگر دیکھے نا, غور کرے, تو اللہ تعالیٰ کہاں سے کھلاتا ہے وہ اس کا کام ہے, اس کو اپنے ہاتھوں میں لینے کی ضرورت نہیں ہے. تو اب اس کے بعد سوال یہ پیدا ہوتا ہے کہ کیا فیملی پلاننگ کرنا حرام ہے اسلام میں؟ کیا کوئی کانٹراسیپٹیو میتھڈ استعمال کرنا حرام ہے؟ حرام اس وقت ہے اگر من املاق، تنگ دستی کی وجہ سے کیا جائے، اگر اس بات کی وجہ سے کریں گے تو حرام ہے، لیکن اگر کوئی ایسا ریزن ہے، مثلا ماں کی صحت اجازت نہیں دیکھتی، کوئی اور بیماریاں اور کوئی جینوئن ریزن ہے، تو فیملی پلاننگ کی جا سکتی ہے، اس میں حرج نہیں ہے، کیونکہ اس کی دلیل آپ صلی اللہ علیہ وسلم کے زمانے میں کیا جانے والا عزل ہے، جو ایک ٹیمپرری سمجھ لیں کانٹرسیپٹو کے طور پر کیا جاتا تھا، تو آپ صلی اللہ علیہ وسلم نے اس کی اجازت دی تھی، لیکن ساتھ یہ فرما دیا تھا کہ جو روح پیدا ہونے والی ہے اس نے پیدا ہو کے ہی رہنا، چاہے تم جو بھی کرو، سمجھ آئے؟ تو اتنی حد تک اجازت ہے، مگر یاد رکھیے گا، اگر بیک آف یور مائنڈ یہ ہے کہ آپ کہیں کہ ہم کھائیں گے کہاں سے، پئیں گے کہاں سے، کیا ہوگا، کیسے ان کو پالیں گے، کس، ہمارے پاس اتنے پیسے نہیں ہیں، تو پھر وہاں پہ حرام ہو جاتی ہے یہ چیز. اور اس کے علاوہ جتنے اس طرح کے میتھڈز ہیں کہ بچے کا جینڈر معلوم کی جاتی ہے اور اس کے بعد اس کو قتل کر دیا جاتا ہے پیٹ کے اندر ہی ماں کے، وہ بھی قتل ہے، قتل، فار اینی ریزن قتل کیا جائے اس کو قتل ہی کہیں گے، کیونکہ اس کے اندر روح پھونک دی گئی ہے. ولا تقربوا، اور نہ تم قریب جاؤ، الفواحشہ، فحاشی کے، بے حیائی کے، ما ظاہر منہا و ما بطن، جو ظاہری ہو یا باطنی ہو. ظاہری کون سی ہیں؟ ظاہری تو آج کل سارے ہی جانتے ہیں، بے حیائی کے جتنے بھی کام ہیں وہ سب ظاہری ہیں، اور باطنی کیا ہے؟ اب یہ ایک سوچنے کی بات ہے. آپ کو پتہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شرمگاہ صرف بے حیائی نہیں، بے حیا نہیں ہوتی، وہ صرف زنا نہیں کرتی، آنکھیں بھی زنا کرتی ہیں. یہ حدیث سنی ہے، آنکھیں بھی زنا کرتی ہیں. اب یہ میں آپ کو باطنی بے حیائی کی بات بتا رہی ہوں. ان کا زنا کرنا کیا ہوتا ہے؟ نگاہوں کا آوارہ گھومنا، نگاہیں کدھر دیکھ رہی ہیں، وہ نگاہ جو کسی جگہ پڑتی ہے جہاں پہ اس کو نہیں پڑنا چاہیے، اور وہ وہاں سے پھر کچھ لیتی ہے، اور پھر خیالات دل کے اندر آتے ہیں، یہ ساری فحاشی کی باتیں. اب وہ نگاہ جو زنا کر رہی ہے نا، نگاہ نے بھی زنا کیا، کیونکہ یہ حرام تھا اس کا یہاں پہ پڑھنا، لیکن اس نے زنا کیا، اس کو کون دیکھ رہا؟ یہ کیا خیالات اس کی وجہ سے ذہن کے اندر آئے، کیا باتیں آئیں، کیا سوچیں آئیں، کیا دل نے سوچا؟ یہ وہ جرم ہے جو کسی کو نہیں پتہ چلتا، یہ ماں بتانا ہے، چھپا ہوا ہے، سوائے اللہ کے کوئی اور نہیں جانتا. تو یہ آج نگاہوں کا زنا کتنا کامن ہے، یہ نگاہ جو بدکاری کرتی ہے یہ کتنی عام ہے. انٹرنیٹ اٹھا کے دیکھ لیں، فلمیں، یہ سارے پورن سٹاف، یہ سب کیا ہے؟ آنکھوں کا زنا. پھر ہاتھ بھی بدکاری کرتے ہیں، ہاتھوں کا بدکاری کرنا ان کا پکڑنا ہے، جب کمپیوٹر پہ بیٹھے ہوئے ہیں یا اپنے فون پہ ہیں، جو ایسی چیزیں چلا رہے ہیں، تو پھر ہاتھ بھی ساتھ شامل ہیں، نگاہیں بھی شامل ہیں. پاؤں کا زنا ہے، قدموں کا چل کے جانا، وہ کسی گناہ کی طرف، بے حیائی کے کام کی طرف چل کے جاتے ہیں، کسی ڈیٹ پہ جا رہے ہیں، کسی بے حیائی کے اڈے پہ جا رہے ہیں، کسی اور ایسی چیز کے لیے جا رہے ہیں، تو وہ پیر بھی اس بے حیائی کے کام میں شامل ہو گئے. یہ پیروں کا زنا ہے، سارے آزاد زنا کرتے ہیں، اگر شرمگاہ پھر ان کی آگے کمپلیشن کر دیتی ہے. تو فحاشی کی ہر قسم کو حرام قرار دے دیا گیا. اور یاد رکھیں، یہ کس کی وصیت ہے؟ میں اس لیے آپ کو بار بار یاد کرانے کی، یہ معمولی باتیں نہیں ہیں. اور پھر یہ جو ظاہری جو فحاشی کے کام ہیں نا، وہ اکثر آپ دیکھیں گے کہ وہ سوسائٹیز میں بڑے ایکسیپٹیبل ہوتے ہیں. آپ دیکھیں گے، میریجز، گے کپل ہونا، یا ڈیٹس پہ جانا، یا ایسی غلط فرینڈشپس، بوائے فرینڈ رکھنا، گرل فرینڈ رکھنا، یہ ایکسیپٹیبل ہو چکا ہے. یا بے حیائی کے لباس پہننا، یا بے حیائی کی چیزیں دیکھنا، یہ اتنا ایکسیپٹیبل ہے، کوئی کسی کو فرق ہی نہیں پڑتا. اب وہ جتنا بھی ایکسیپٹیبل ہو جائے انسانوں کے نزدیک، یاد رکھیے اللہ کے ہاں ایکسیپٹیبل نہیں ہو گیا، کیونکہ اللہ تعالیٰ نے یہ باتیں بتا دی ہیں ہمیں، اور ہمارا اندر کہتا ہے کہ یہ صحیح نہیں ہے، لیکن ہم کہتے ہیں کچھ نہیں ہوتا، کوئی بات نہیں. پھر پانچواں حکم کیا؟ ولا تقتلوا نفس التي حرم الله الا بالحق، اور نہ تم قتل کرو کسی جان کو بھی، مگر جس کو اللہ نے حرام کیا، مگر حق کے ساتھ. اب حق کیا ہے؟ حق پانچ چیزیں ہیں، حق میں آتی، تین چیزیں قرآن پاک میں ہیں اور دو چیزیں حدیث میں آتی ہیں. قرآن پاک میں کیا آتا ہے؟ میدان جنگ میں جن کے ساتھ آپ مقابلہ ہے کفار کے ساتھ ان کو قتل کرنا تو پھر وہ جائز ہے. محاربہ آپ نے پڑھا تھا سورہ مائدہ میں آیا تھا, فساد فی الارض جو کرتے ہیں ان کی سزا قتل ہے. اسی طرح قصاص میں قتل کیا جا سکتا ہے. تو یہ تین صورتیں قرآن پاک میں حق ہیں جن کی وجہ سے کسی کو قتل کیا جا سکتا ہے. اب دو صورتیں حدیث میں کون سی؟ شادی شدہ زانی, چاہے وہ مرد ہو چاہے وہ عورت ہو, اس کے لیے رجم کی سزا ہے وہ قتل ہی ہے. مرتد کی سزا قتل ہے, یہ بھی حدیث میں آتا ہے. تو سوائے ان پانچ صورتوں کے اور کسی جان کو قتل نہیں کیا سکتا. اسی لیے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے جب انہوں نے گھیر لیا تھا, اللہ تعالیٰ معاف فرمائے ان کے قاتلوں نے, تو انہوں نے فرمایا تھا کہ قتل کی تو یہ صرف صورتیں, میں نے تو ان میں سے کچھ بھی نہیں کیا ہوا, تو تم مجھے کیوں مارتے ہو پھر؟ ذالکم وصاکم بہ لعلکم تعقلون, یہ وصیت کرتا ہے تمہیں اس ساتھ اس کے, یہ تاکیدی حکم ہے یعنی اللہ کی طرف سے. اس کی وصیت کی وصیت کیا ہوتی ہے؟ ایک نوتی نصیحت, ایک ہے وصیت. نصیحت میں ہوتی ہے خیر خواہی, وصیت میں خیر خواہی بھی ہوتی ہے. اللہ تعالیٰ تمہاری خیر خواہی چاہتا ہے تو اس نے یہ تمہیں احکام دیے, اور اس کے اندر ساتھ ساتھ تاکید بھی ہوتی ہے کہ بہت یہ بات سمجھ لو, یہ بات سن لو. جیسے کہتے ہیں نا, اس کی وصیت ہے یہ, مرنے سے پہلے فلاں نے وصیت کی, یعنی اس نے تاکیدی حکم دیا کہ آپ کو ضرور یہ فالو کرنا ہے. لعلکم تعقلون, شاید کہ تم عقل سے کام لو, تاکہ تم عقل سے کام لو. یعنی یہ وہ احکامات تھے جو اس معاشرے میں عام تھیں یہ چیزیں, تو اب عقل کرو گے تو تمہیں سمجھ آئے گی کہ یہ ان میں خرابی ہے, اس میں تمہارے لیے خیر نہیں ہے. تو یہ وصیت اللہ تعالیٰ فرما رہا ہے, اس کا احترام کرنا ضروری ہے. اللہ تعالیٰ نے ڈائریکٹ یہ باتیں کہی ہیں اور ان باتوں کو حرام کیا. ولا تقربوا مال الیتیم الا بالتی ہی احسن حتی یبلغ اشدہ, اور مال یتیم کے قریب بھی نہ جانا. دیکھیں کچھ چیزوں کا یہ کہا گیا, تقربو کا لفظ کس کے لیے آیا؟ ایک تو فحاشی کے لیے آیا اور ایک مال یتیم کے لیے آیا. فحاشی کا بھی یہ نہیں کہا کہ بے حیائی کے کام نہ کرنا, لیکن یہ بھی سب ہو سکتا تھا نا کہ بے حیائی کا کام نہ کرنا. اس میں بھی کہا گیا فحاشی کے قریب بھی نہ جانا, اس لیے کہ فحاشی وہ چیز ہے, بے حیائی کے کام انسان پھسل جاتا ہے اس میں. اسی طرح مال یتیم کے بھی قریب بھی نہ جانا, سوچنا کہ یہ آگ کا انگارہ ہے. اور واقعی اللہ تعالیٰ نے سورہ نساء میں اس چیز کی سزا بتائی ہے نا, کہ جو مال یتیم کو ناحق ہڑپ کر لیتا ہے اس کی سزا یہ ہے کہ وہ اپنے پیٹ میں انگارے بھر رہا ہے, آگ بھر رہا ہے اپنے پیٹ میں. مال یتیم کو صرف اس صورت میں, احسن جو صورت ہے وہ اللہ بلتی ہی آسن, ایک ایکسیپشن دی گئی نا, آسن جو صورت ہے سوائے اس کے, اس میں تم مال یتیم کے قریب جا سکتے, یتیم کے مال کو یوز کر سکتے. اور وہ کون سی صورت ہے؟ سورہ نساء میں ہم پڑھ چکے ہیں کہ اگر وہ مطلب ہے کہ جو اس کی کفالت کرنے والا ہے وہ خود بیچارہ غریب ہے, وہ خود اتنا ہینڈ ٹو ماؤتھ ہے, وہ اب اپنے بچوں کو دیکھے کہ یتیم کی کفالت کرے, تو وہ مال یتیم میں سے معروف طریقے سے کچھ لے سکتا ہے. یعنی سمجھ لیں کہ اپنی سیلری لے لی اس کو پالنے پوسنے پہ, اس کا کیئر ٹیکر ہونے پہ. لیکن وہاں پہ بھی یہ ہے کہ اگر تم خود مالدار ہو تو نہ لو, پھر آپ کو کوئی فرق نہیں پڑتا. تو جو طریقہ آسان ہے صرف یہ ہے, اس کے علاوہ ان کے مال میں سے نہ لو. تو اب کیا کہا گیا, ہمیں یہ سکھایا گیا کہ حتی یبلغ اشدہ, جب تک وہ اپنی بلوغت کو نہ پہنچ جائے, یعنی بالغ ہو جائے جو یتیم, تو پھر اس کا مال اس کے سپرد کر دیا جائے. اب اس کے اندر بعض علماء کہتے ہیں کہ اگر بالغ ہونے پہ بھی اس کو عقل نہیں آئی, سمجھ نہیں آئی, وہ اپنا مال گنوا سکتا ہے. اب وہ بالغ, آج کل بچہ 11-12 سال کا ہو جاتا ہے, اس کے ہاتھ میں اگر آپ پیسے دے دیں گے تو وہ کیا کرے گا, اس کو اجاڑ دے گا. تو پھر یہ دیکھا جائے گا کہ اپنے مال کی حفاظت کر سکتا ہے, اس میں صلاحیت پیدا جب ہو جائے گی تب پھر آپ اس کے کو ہینڈ اوور کر دیں, اس کے ایسٹس, اس کا مال اس کے سپرد کر دیں. ٹھیک ہے, اور اگر آپ دیکھتے جا رہے ہیں کہ نہیں ابھی بھی صلاحیت آئی, تب بھی علماء کہتے ہیں 25 سال کی عمر تک مال کی حفاظت ولی کے ذمے ہے, تب تک صرف وہ کر سکتا ہے, 25 سال بعد اب اس کے حوالے کر ہی دے وہ. ٹھیک ہے, ہاں اگر اس کے اندر جنون ہے या उसके अंदर ऐसा कोई दीवानगी है, ज़ाहिर है वो टेक केयर ही नहीं कर सकता अपने माल की, तो फिर कहा जाता है कि फिर उसके माल की जिम्मेदारी कोई एक मसलन फंड, कोई एक ट्रस्ट बना दिया जाए, कोई एक एक बंदा को ज़िम्मेदार बना दिया जाए जो उसकी माल को सही से रखे। वह अवफल कैला वल मीज़ान, और नाप और तोल पूरा पूरा करो। नाप तोल कब, कई जगह पे हमें नाप करना पड़ता है किसी चीज़ का, कई जगह पे हमें तोलनी पड़ती है इन चीज़ें। तो आपको पता है ना सूरह मुतफ़िफ़ीन में अल्लाह ताला ने फरमाया वैलुल लिल मुतफ़िफ़ीन, जो छोटी सी मुतफ़िफ़ वो है जो छोटी सी डंडी मारता है, यानी अगर आपका 100 रुपया है तो उसके अंदर से एक क्वार्टर एक चार आने किसी ने रख लिए, आपका $10 है तो उसमें से 1 सेंट निकाल लिया, 10 सेंट निकाल लिए, तो बिल्कुल छोटी यानी मामूली इतनी छोटी सी कमी बेशी पे भी फरमाए वैल है। नाप तोल इसमें कमी की वजह से आपको पता है कौम शुएब के ऊपर अल्लाह ताला ने अजाब नाजिल फरमाया था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नाप और तोल ये वो काम है जिनमें बेइंसाफ़ी की वजह से तुमसे पहले कई उम्मतें अजाब इलाही के ज़रिए तबाह हो चुकी। इसी वजह से हमें क्या बताया गया कि बढ़ता हुआ दे दो। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, एक मौके पर कोई वज़न करने वाले को हुक्म दिया कि तोलो और झुकता हुआ तोलो, यानी ज़्यादा दे दो, कम ना करो, काम किया तो अपने ऊपर वबाल है। ऐसे ही है जैसे अल्लाह का भी हक है ना, आपने जब निकालना है ज़कात भी तो ज़्यादा बढ़ती भी दे दें, कोई बात नहीं, कम ही ना हो। आप घर में खाना पकाने लगते ना, 4 मेहमानों ने आना हो तो आप कहते हैं कि नहीं 8 का पका लो, कम नहीं पड़ना चाहिए, क्योंकि हमें अपनी इज्जत का उस वक्त वो होता है कि कम पड़ गया तो मेरी बेइज्जती होगी। हालांकि अगर अल्लाह ताला के हक में जो या बंदों के हक में कमी कर दी तो क़यामत के दिन अपनी नेकियां दे के ये कमी पूरी करनी पड़ेगी, वो तो बहुत ही घाटे का सौदा है। हम यहाँ पे फिक्र करते हैं छोटी सी इज्जत के लिए, वहाँ पे क्या हाल होगा। और यहाँ पे सिर्फ ये नहीं कि कोई तराजू लेके बैठा हुआ है तो वही नाप तोल के अंदर पूरा पूरा करे, बल्कि यहाँ पे नाप तोल में कमी बेशी ना करने का मतलब ये भी है कि अपनी ड्यूटी वक्त के मुताबिक करना, अपने काम में से मसलन अपनी जॉब है आपकी उसमें से वक्त चुराना, काम में कोताही करना, जिस चीज़ की आपको तनख्वाह दी जाती है उसमें कमियां बेशियां करना, टाइम ही पूरा ना देना या दिल लगा के काम ही ना करना, काम चोरी करना, उसके अंदर डंडी मार जाना, दफ्तरी काम है या कोई इल्मी खिदमत है या कोई भी इस तरह की है जिस काम पे आपको मुकरर किया गया उसको पूरा करना ही नहीं। अब एक मजदूर है उसको पता है कि मुझे दिहाड़ी के इतने पैसे मिल जाने हैं, तो सारा दिन बैठ बैठ के वो सिगरेट पीता रहे और बस हल्का हल्का आहिस्ता आहिस्ता काम करे कि पूरे दिन के तो पैसे मिलने ही हैं ना मुझे, तो ये डंडी मारना है ना, तनदेही से काम नहीं उसने किया। इसी तरह ये कमी बेशी हर एक चीज़ के अंदर ही है। अल्लाह ताला का हक है नमाज, हम उसके आगे पढ़ते हैं। अब नमाज में जो अरकान में कमी इंसान करता है तो ये भी तदफीफ है, ये भी मुतफ़िफ़ीन में से हो जाता है, यानी कहीं पे भी हक पूरा नहीं दिया और कमी की तो वो इसमें शामिल हो जाता है। ये सिर्फ पैसों की बात नहीं है, हकूक की भी बात है, मामलात की भी बात है, लेन देन जहाँ पे भी है उसकी बात है, जहाँ पे भी देना है तो उसको पूरा पूरा अदा किया जाए, उसमें ना कमी की जाए। और आज दुनिया में हम कितने मशहूर हैं इस बात के ऊपर कि कभी दिल लगा के काम नहीं करते, बेईमान होते हैं, करप्ट होते हैं, अंदर से खा जाते हैं पैसा, ये क्या चीज़ें हैं। अब पिछली कौमों को तो कहते हैं, हमारे यहाँ देखें ये कितनी चीज़ कॉमन है, धोखा दे देते हैं, साथ पार्टनर है दूसरे को पता ही नहीं चलता कि किस वक्त क्या चीज़ गायब भी करा ली। तो जहाँ पे ततफीफ पे वैल का हुक्म लग जाता है तो वहाँ पे बड़े बड़े जो हाथी निगल जाते हैं तो उनको क्या होगा क़यामत के दिन। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो हमें किस बात का बताया कि फरमाया अल्लाह ताला उस शख्स पे रहमत करे, यानी दुआ दी है उसको जो बेचने के वक्त भी नरम हो कि हक से ज़्यादा दे दे, कोई बात नहीं है अल्लाह और दे देगा, और ख़रीदने वक्त भी नरम हो कि हक से ज़्यादा ना ले बल्कि कुछ मामूली कमी भी हो जाए तो राज़ी हो जाए कि कोई बात नहीं। ये मोमिन ऐसा होता है देखें। और आज हमारे दिल कितने तंग हैं कि हम कहते हैं कि जब बेचने लगे ना तो बस حق سے زیادہ ہی ہمیں مل جائے، اس سے پیسے ہم زیادہ ہی لے لیں اور ہم چاہے چیز کم کر کے دیں. تو خریدنے وقت بھی ہمارا دل کرتا ہے کہ بس مفت ہی ہمیں دے دیں. اور آپ صلی اللہ علیہ وسلم کی خود کی عادت کیا تھی کہ جس کسی کا کوئی حق آپ کے ذمے ہوتا تو اس کے ادا کرتے وقت اس کے حق سے زیادہ ادا کرنے کو پسند کیا کرتے تھے. کسی کا قرض بھی لوٹانا ہوتا تھا نا، زیادہ کر کے لوٹانے کو پسند کرتے تھے. اب اس کو آپ سود نہ سمجھ لیجیے گا، کیونکہ سود ایک ڈفرینٹ چیز ہوتی ہے. تو اللہ تعالیٰ نے فرمایا لا نکلف نفسا الا وسعها، ہم نہیں کسی تکلیف کسی جان کو تکلیف نہیں دیتے مگر اس کی وسعت کے مطابق. یعنی یہ سب چیزیں انسان کے اختیار میں ہیں کہ وہ پورا پورا حق ادا کرے. ہم یہ نہ سوچیں ہائے یہ کون کر سکتا ہے، یہ تو بڑا مشکل کام ہے، اب ہم اتنی اتنی چیزوں کو کیسے دیکھیں. نہیں، اللہ تعالیٰ انسان کی طاقت سے زیادہ اس کے اوپر کوئی چیز کا بوجھ نہیں ڈالتا، یہ مطلب ہے. بھول چوک اگر کہیں ہو جائے گی اللہ معاف کر دے گا، مگر جان بوجھ کے نہ کریں، جان بوجھ کے نہیں کریں. تو اگر آپ یہ سوچتے ہیں کہ ہائے اب کیسے ہوگا، یہ تو چھوٹی چھوٹی باتیں ہیں، کبھی ہو جاتا ہے انسان سے ایسے، تو ایز لانگ ایز آپ نے جان بوجھ کے نہیں کیا تو اللہ تعالیٰ بھول چوک معاف کر دے گا. لیکن اگر آپ کی نیتیں اس کے اندر شامل ہیں، جان بوجھ کے کرتے ہیں، ارادے کے ساتھ کرتے ہیں، کمی بیشی ہو جائے پرواہ ہی نہیں کرتے کہ تو کیا ہو گیا، اتنی سی چیز لو کیا ہو گیا، تو یہ پھر قابل مواخذہ ہے. وَإِذَا قُلْتُمْ فَعَدِلُوا وَلَوْ كَانَ ذَا قُرْبَى، کتنی زبردست ایتھکس ہیں زندگی گزارنے کی، کتنے زبردست پرنسپلز ہیں. ان پرنسپلز کے اوپر تم نے سٹینڈ کرنا ہے، اس پہ ایک مومن کھڑا ہوتا ہے کہ جب تم بات کرو عدل کی کرو، چاہے دوسری طرف تمہارے قریبی رشتہ داری کیوں نہ، یعنی ان کو ہی کیوں نہ نقصان ہو رہا ہو، پھر بھی تم نے عدل کی بات کرنی. عدل کی بات یعنی انصاف کی بات، چاہے معاملہ گواہی دینے کا ہو، عدالتوں میں ہو، گھروں میں ہو، کسی جگہ پہ بھی ہو، جب آپ سے کوئی بات پوچھی جائے تو اس کے اندر بات وہ کہنی ہے جو حق بات ہے، جو صحیح بات ہے، جو انصاف والی بات ہے. آپ سے چاہے کوئی مشورہ مانگا جا رہا ہو، لیکن اب دیکھیں نا ہمیں کیا ڈر ہوتا ہے، ہائے نہیں یہ تو میری امی ہیں، دوسری طرف میری بہن ہے، یہ تو میرا بھائی ہے، اب میں کیسے اس کے خلاف بولوں، یہ تو میرے سے ناراض ہو جائیں گے. نہیں، قرآن کہتا ہے نہیں، عدل، بے انصافی کی بات نہ کرو. زندگی میں بہت سارے مراحل ایسے آتے ہیں کہ آپ کو آپ سے کوئی پوچھتا ہے تم بتاؤ نا اس بارے میں، تو اس وقت یہ نہیں کہ چونکہ یہ میرے اپنے ہیں تو ان کی بس ہاں میں ہاں ملاتی جاؤں، نہیں، بات انصاف کی کیجیے، اپنی زندگی کا اصول بنا لیں میں نے انصاف کی بات کرنی. چاہے ہم پہلے بھی پڑھ چکے ہیں نا، چاہے دوسری طرف تمہارا رشتہ دار ہو، تمہارے گھر والے ہوں، یا تمہارا اپنا نفس ہی کیوں نہ ہو، سورہ نساء میں ہم پڑھ چکے ہیں وَبِعَهْدِ اللَّهِ أَوْفُوا، اور اللہ کے عہد کو پورا کرو. اللہ کا عہد کیا ہے؟ اللہ تعالیٰ کے عہد میں، یعنی جو اللہ تعالیٰ نے حکم دیا ہے کہ عہد کو پورا کرنا ہے، اس کو ادا کرو، چاہے وہ اللہ تعالیٰ کے ساتھ کوئی قسم کھا کے عہد کیا ہوا ہے، یا وہ بندوں کے ساتھ کوئی عہد کیا ہوا ہے. اللہ کے عہد سے مراد وہ عہد بھی ہو سکتا ہے جو ازل میں ہر انسان سے لیا گیا تھا، جس کو ہم کہتے ہیں نا عہد الست، کیا میں تمہارا رب نہیں ہوں؟ اللہ تعالیٰ نے پوچھا تھا الستو بھی ربکم، تو ساری مخلوق نے کہا تھا، جو بھی روحیں تھیں اس وقت، بلا کیوں نہیں، بے شک اللہ آپ ہی ہمارے رب ہیں. تو اس کا اب تقاضا کیا ہے، اب ریکوائرمنٹ کیا ہے، کہ اب اللہ تعالیٰ کے حکموں کو بھی مانا جائے، کیونکہ تم نے ماننا تھا نا، تم نے اللہ کے ساتھ عہد کیا تھا کہ اللہ تو ہمارا رب ہے، تو اس عہد کو پورا کرو نا. اب جن کاموں سے وہ منع کرتا ہے ان سے رکو نا. اب انسان کہتا مجھے تو وہ یاد ہی نہیں، وہ کب ہوا تھا. ضروری نہیں ہمیں کوئی یاد، چیزیں ہوں تبھی وہ ہوتی ہیں. آپ کو یاد ہے کہ آپ اپنی ماں کے گھر ہی پیدا ہوئی تھی؟ کس کو یاد ہے؟ نہیں، کسی کو بھی نہیں یاد. اب آپ کو یاد ہے کہ یہی آپ کے ماں باپ تھے؟ کسی کو بھی نہیں پتا، ہمیشہ سے یہی دیکھا تو اس کو مان لیا. آپ کو اور اپنی کوئی باتیں ایسی یاد ہیں جو آپ کی بالکل جس وقت آپ بیبی تھے اس وقت کی؟
लेकिन वो सारी हुई ना, अब आपको कोई बताता है कि तुम ऐसे करती थी, तुम इस तरह रोती थी, आप मान लेते हैं। आप ये नहीं कभी कहते कि मुझे क्या पता, मुझे तो याद ही नहीं है, तो इस तरह हुआ ही नहीं। नहीं, ये अहद लिया गया और अल्लाह ताला ने इसका जिक्र फरमाया, पैगम्बरों ने बताया। वो ये अहद किस चीज़ का था? अल्लाह हम आपको रब मानते हैं, यानी अल्लाह अब आपको रब मान लिया ना, अब हम आपकी बात मानेंगे, आपकी इताअत करेंगे, तो आप पूरा करो ना इस अहद को। और ये ना कोई कहे हमें याद नहीं है तो फिर हम क्या कर सकते हैं, नहीं, आपको याद कराने के लिए तो अंबिया आए, अल्लाह ताला खुद याद करा रहा है आपको। तो हम इंसानों की बात मान जाते हैं, जो आपको कहते हैं ये तुम्हारी माँ है तो हमने उसकी बात मान ली, लेकिन अल्लाह ताला फरमा रहा है तुमने मेरे से अहद लिया तो अल्लाह की बात नहीं मानेंगे। और फिर अल्लाह का अहद ये भी हो सकता है कि जो भी बातें अल्लाह ताला का नाम लेकर आपने कही हो, मसलन आप कोई नज़र मानते हैं, मन्नत जिसको हम कहते हैं, वो मानते हैं कि मैं ये काम करूँगा, मैं इतने नफल पढ़ूँगी, मैं ऐसे करूँगी, ये भी अहद में आ जाता है। तो नज़रों को पूरा करना, या तो आप सोच समझ के नज़र माने, अगर कोई मन्नत मान ही ली है तो फिर उसको पूरा कीजिए, ठीक है। और वैसे भी अहदों को पूरा करना, क्योंकि अहद जो है वो इंसान के ईमान का हिस्सा है, उसके उसमें कोई ईमान नहीं है जिसके अंदर अहद नहीं है। और जो मुनाफिक है उसकी निशानियों में से एक निशानी है कि वादा करता है तो तोड़ देता है। तो ये जो एक कमिटमेंट होती है ना, इंसान एक वादा करता है किसी के साथ, उसको पूरा करें। ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तदक्करून, ये है जिसकी वसीयत अल्लाह ताला तुम्हें करता है ताकि तुम नसीहत पकड़ो। ये नसीहत है अल्लाह ताला की तरफ से, अल्लाह तुम्हें नसीहत कर रहा है इन कामों की, क्योंकि ये वो काम है। अब देखें, पिछली दफ़ा कहा, पिछली आयत में ताकिलून कहा, इसमें तदक्करून कहा, क्यों? तो मैंने आपको बताया कि वो चीज़ें उनमें कॉमन थी, तो उनको कहा अकल करो, ये तो जो तुम कर रहे हो अकल से काम लोगे तो पता चलेगा ये तो सारी ख़राब चीज़ें हैं। अब जो अहकामात दिए गए हैं, ये वो अहकामात हैं जिनको इंसान अक्सर भूल जाता है, इनको इंसान जानता तो है मगर अक्सर वो गाफिल हो जाता है, गफलत बरतता है। तो गफलत का इलाज ये है कि इंसान को याद दहानी कराई जाए, इसलिए कहा गया ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तदक्करून। वअन्ना हाज़ा सिरातिय मुस्तकीमन फत्तबिऊ, और बेशक ये मेरा रास्ता है। कौन सा रास्ता? मुस्तकीमा, सीधा। अब तुम्हें क्या हुक्म दिया जा रहा है? फत्तबिऊहू, तुम इसकी पैरवी करो। अरे इत्तेबा क्या चीज़ होती है? किसी के फुट स्टेप्स पर, जैसे कोई एक मसलन रेत पे चल रहा है ना, उसके कदमों के निशान हैं, उन निशानों के ऊपर पैरों के पैर, यानी जो उसके पैरों कब धंसी है ज़मीन, उसी पे कोई अपना पैर रख रख के चले तो ये इत्तेबा होती है, जिसको हम इंग्लिश में कहते हैं फुट स्टेप्स को फॉलो करना। तो वो वाकई फुट स्टेप्स को फॉलो करना इत्तेबा है। तो क्या है सीधा रास्ता, किसको कहा जा रहा है ये सीधा रास्ता है? ये दीन ने, इस्लाम जो है ना, ये फरमाया ये मेरा सीधा रास्ता है, इसके ऊपर चलो। दूसरा इसका ये भी मतलब हो सकता है कि ये जो कुरान है ये मेरा सीधा रास्ता है, ये सिराते मुस्तकीम है, इसके ऊपर चलो। और तीसरा इसका मतलब ये भी हो सकता है कि ये जो अभी अहकामात आए हैं, ये जो पीछे दो आयतों के अंदर, ये सीधा रास्ता है, इसके ऊपर चलते रहो, इसकी इत्तेबा करो, ठीक है। और ये मेरा सीधा रास्ता है। अब देख लें, इसमें तीनों बातें आ रही हैं, तीनों बातों का माना तो एक ही है, कुरान हो गया या ये आयतें हो गई या इस्लाम हो गया, सब एक ही है ना। तो ये है रास्ता, अल्लाह ताला ने फरमाया कि इस रास्ते पर चलो, वला तत्तबिउ सुबुला, और रास्तों की पैरवी ना करना, जो और कई रास्ते हैं, कई पगडंडियां हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक लकीर खींच के दिखाई, एक सीधी लकीर थी, फरमाया ये अल्लाह का रास्ता है, फिर इसके दाएं बाएं लकीरें खींची, फरमाया ये सुबुल है, यानी वो रास्ते हैं। कोई कोई और रास्ते आएंगे, देखें एक सिराते मुस्तकीम वो एक ही है। अब और रास्ते कहीं शहवात के हैं, कहीं अपनी ख्वाहिशात को खुदा बनाया हुआ है, कहीं और बिदात के रास्ते हैं, कहीं और कोई कई आपको तो आज पता है कि कितने रास्ते हैं जो गुमराही के रास्ते हैं, मगर याद रखिए हिदायत का रास्ता सिर्फ एक ही है। अगर कोई लोग कहते हैं ना, नहीं जी सारे ही रास्ते ठीक हैं, सभी ठीक हैं जी, सब एक एक खुदा को तो सारे ही मांगते हैं, वो हिंदू भी ठीक है, वो क्रिश्चियन भी ठीक है, वो फलां भी ठीक है, क्योंकि सारे एक कोई असल तो जाके जी एक को ही मानते हैं ना। तो नहीं, सिराते मुस्तकीम याद रखिएगा सिर्फ एक है, वो बहुत सारे रास्ते नहीं हैं कि आप कहते हैं वो भी ठीक है, वो भी ठीक है, वो भी कहते हैं सब भी ठीक है, सब अच्छी तरह चलो, यही है टॉलरेंस और बस, कोई किसी को जी गलत ना कहो। नहीं, फरमाया वला तत्तबिउ सुबुल, दूसरे रास्तों पे ना चलना, फतफर्रक बिकुम अन सबीलिही, तो वो जुदा कर देंगे तुमको इसके उसके रास्ते से, यानी अल्लाह के रास्ते तुम्हें हटा देंगे अगर तुम उन रास्तों पर चलोगे। तो बहुत सारे रास्ते हैं जो गुमराही के हैं, मगर याद रखिएगा सीधा रास्ता बस एक है, उसी को फॉलो करना, उसी पे चलना है, तब जन्नत तक पहुंच सकते हैं। और मुस्तकीम कहते हैं जो बिल्कुल स्ट्रेट हो, जो आप देखें डॉट लगाएं, एक डॉट लगाएं और दूसरा लगाएं, इसके दरम्यान स्ट्रेट एक लाइन खींचें, इसको मुस्तकीम कहते हैं। मुस्तकीम ऐसा नहीं होता कि कभी इधर जा रहा है, राइट जा रहा है, फिर लेफ्ट जा रहा है, फिर पीछे आ रहा है, फिर आगे जा रहा है, फिर दूसरे डॉट को जाके टच कर रहा है, ये मुस्तकीम नहीं है। तो अल्लाह ताला का रास्ता बिल्कुल सीधा है और वो बिल्कुल सीधा जन्नत तक लेके जाता है। ये जो टेढ़े मेढ़े रास्ते हैं ये अल्लाह के रास्ते नहीं हैं, ठीक है। इसलिए इन रास्तों से बचा जाए, इनको पहचाना जाए कि ये रास्ता है जो अल्लाह का नहीं है, मुझे इस रास्ते पे नहीं चलना। ज़ालिकुम वस्साकुम बिही लअल्लकुम तत्तकून, ये वसीयत करता है तुम्हें इस बात की, अल्लाह ताला वसीयत करता है तुम्हें ताकि तुम तकवा इख्तियार करो, यानी सिराते मुस्तकीम इख्तियार करना, इसके ऊपर चलना और इसके खिलाफ दूसरे रास्तों को छोड़ना, ये सिर्फ वो ही कर सकता है जिसमें तकवा हो, जिसमें खौफे खुदा हो। और जिसमें खौफे खुदा नहीं है वो फिर कई रास्ते इख्तियार कर लेगा, उसको परवाह ही नहीं है, फिर वो कई पगडंडियों को इख्तियार कर लेगा। लिहाजा अगर किसी ने सिराते मुस्तकीम पे चलना है ना, तो इन बाकी रास्तों को छोड़ना पड़ेगा, तब सिराते मुस्तकीम पे चल सकेंगे। तो अल्लाह ताला ने ये सिराते मुस्तकीम इस कुरान के ज़रिए हमें दिखा दिया, इसलिए कोई ये ना कहे मुझे तो पता ही नहीं है मैं क्या करूँ, ठीक है। तो इस रास्ते को कुरान हमें दिखाता है, कुरान वो नूर है जो इस रास्ते को रोशन कर देता है हमारे लिए, इसलिए इसी रास्ते पे चलना है। इस रास्ते के बारे में एक और पहचान आपको बता देती हूँ, हदीस से पता चलता है। हज़रत इब्ने सारिया बयान करते हैं कि एक दिन फजर की नमाज़ के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें नसीहत की, और वो बड़ी मौसर नसीहत थी जिससे आंखों से आंसू जारी हो गए, दिल खौफज़दा हो गए। एक आदमी कहने लगा ये तो अलविदा होने वाले शख्स की नसीहत है, आप हमें कोई वसीयत कर दें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं तुम्हें अल्लाह से डरने की वसीयत करता हूँ, और हाकिम का हुक्म सुनने की और उसकी इताअत करने की वसीयत करता हूँ, चाहे वो कोई हबशी गुलामी क्यों ना हो। और तुम में से जो शख्स बाद में ज़िंदा रहेगा, लेकिन सुन ले अब ये हमारे लिए, तुम में से जो शख्स बाद में ज़िंदा रहेगा वो बहुत इख्तलाफ देखेगा। इतनी नई नई बातें देखें कहाँ क्या, कोई कोई बोली बोल रहा है, कोई कोई बोली बोल रहा है, यानी दीन इस्लाम के अंदर ही इतनी सारी पगडंडियाँ निकाल दी, कोई इधर जा रहा है, कोई उधर जा रहा है, कोई कुछ कह रहा है, कोई कुछ कह रहा है। अब इंसान कहता है क्या करे, कंफ्यूज होता है ना कि किसकी बात सुने। तो फरमाया तुम नई नई बातों में पढ़ने से बचना, क्योंकि नई नई बातें गुमराही हैं, यानी बिद्दतों से बचना। तुम में से जो शख्स दीन में नई नई बातें देखे वो मेरी सुन्नत को लाजिम पकड़ ले, और खुलफाए राशिदीन की सुन्नत को लाजिम पकड़ ले, और इस सुन्नत को देखो क्या फरमाया, सिर्फ पकड़ना नहीं है दांतों से पकड़ लेना। यह हदीस हसन सही है, यानी इतनी मजबूती से आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत को अगर पकड़ लोगे ना तो गुमराह नहीं होगे। तो कन्फ्यूजन की ज़रूरत नहीं कि हाय हम क्या करें अब, ये तो बड़ा मुश्किल है। आपको देखें एक रास्ता सीधा है ना, बहुत सारी समझ लें ऐसे बहुत सारे उसके साइडों पे डोर्स हैं, और हर डोर से शैतान बुला रहे हैं, हर डोर से। जिस दरवाजे की तरफ कोई निकल गया तो सीधे रास्ते से उतर जाएगा, ठीक है। तो इस पे रहने के लिए ज़रूरी क्या है, एक कुरान को पकड़े और एक सुन्नत को। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वसीयत की थी ना कि तुम कभी गुमराह नहीं होगे अगर ये कुरान और मेरी सुन्नत पकड़ लो। तो हर काम को ये देख के कर लें کہ یہ قرآن میں ہے یا سنت میں ہے، آپ صلی اللہ علیہ وسلم نے کیا، آپ کے صحابہ نے کیا، انہوں نے اس بات کو کیسے سمجھا، اس بہت آسان کام ہو جاتا ہے. اور اگر آپ نے اس چیز کو چھوڑ دیا تو پھر کنفیوژن ہی کنفیوژن ہے، کدھر چلیں کیا کریں، وہ یہ کہہ رہا ہے وہ یہ کہہ رہا ہے. بس آپ کی باتیں چھوڑو، دیکھو کہ آپ صلی اللہ علیہ وسلم نے ان چیزوں پہ کیسے عمل کر کے دکھایا. انہوں نے ان کی زندگی نمونہ تھی نا، سب چیزیں بتا دی ہمیں، کر کے دکھا دی ہمیں. اور آپ صلی اللہ علیہ وسلم کے بعد آپ کے صحابہ نے کیسے عمل کیا اس بات کے اوپر، کیا انہوں نے یہ کام کیے؟ اگر انہوں نے کیے تو میری سر آنکھوں پہ، اگر انہوں نے نہیں کیے تو آپ جتنے مرضی مجھے پیار محبت سے بلائیں، جتنا مرضی مجھے اس کا مطلب سبز باغ دکھائیں، کیسا بھی کر کے اس کو دکھائیں خوبصورت بنا کے، میں نے نہیں وہ کرنا. ٹھیک ہے، کیونکہ دین میں کوئی اور اتھارٹی نہیں ہے. تو یہ ہیں وہ چیزیں جو اللہ تعالیٰ نے ہمیں وصیت کی ہیں، تاکیدی ہیں، لہٰذا ان کی لسٹ بنا لیجئے اور اپنے سامنے کہیں رکھیے تاکہ ٹائم ٹو ٹائم ہم ان کو یاد کرتے رہیں. اللہ تعالیٰ ہم سے قبول فرمائے. سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
بسم اللہ الرحمن الرحیم.
قل تعالوا أتل ما حرم ربكم عليكم ألا تشركوا به شيئا وبالوالدين إحسانا ولا تقتلوا أولادكم من إملاق نحن نرزقكم وإياهم ولا تقربوا الفواحش ما ظهر منها وما بطن ولا تقتلوا النفس التي حرم الله إلا بالحق ذلكم وصاكم به لعلكم تعقلون ولا تقربوا مال اليتيم إلا بالتي هي أحسن حتى يبلغ أشده وأوفوا الكيل والميزان بالقسط لا نكلف نفسا إلا وسعها وإذا قلتم فاعدلوا ولو كان ذا قربى وبعهد الله أوفوا ذلكم وصاكم به لعلكم تذكرون وأن هذا صراطي مستقيما فاتبعوه ولا تتبعوا السبل فتفرق بكم عن سبيله ذلكم وصاكم به لعلكم تتقون.